रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादको एउटा अर्को नयाँ श्रृंखलामा फेरि एकपटक म नवराज लम्साल। श्रोताहरू, हिजो संसदले गरेको निर्णयसँगै अब राजनीतिको नयाँ कोर्स शुरू भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद सामू राख्नुभएको विश्वास छ भन्ने प्रस्ताव अस्वीकृत भएपछि राजनीतिको नयाँ आकार खोजी हुन थालेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ। अब के हुन्छ त भन्ने जिज्ञासा सर्वत्र छ। अंकगणितको खेल जे होला र सरकार गठनको प्रक्रिया आफ्नो ढंगले अघि बढ़ला र बढ़छ नै, तर स्थायित्व र स्थिरता खोज्ने नेपाली जनताको आकांक्षा के हुन्छ त, यो आम प्रश्न हो। झण्डै दुई तिहाई मतका साथ बनेको सरकारले विश्वासको मत गुमाउनु र स्वयं सत्तारूढ़ दलकै 28 जना सांसद मतदानमा अनुपस्थित रहनुको अर्थले मुलुक कतै फेरि अस्थिरतातर्फ उन्मुख भएको त होइन? यी प्रश्नहरू पनि त्यत्तिकै महत्वपूर्ण छन्। 2007 साल यताका कुनै पनि सरकारले पूर्ण अवधि काम गर्न नपाएको इतिहासका भुक्तभोगीहरूले यसपटक नयाँ अपेक्षा गरेका थिए, तर त्यो पनि पूरा भएन। यो नियत हो कि नियति? राजनीति शास्त्रका ज्ञाताहरू के भन्छन् र नेपाली राजनीति कसरी अघि बढ्छ त? यो बहसको नयाँ पाटो हो र साँच्चै हुन्छ चाहिँ के त? के हुनु पर्थ्यो भन्ने कुरा अब गइसक्यो। अब के हुन्छ, यो अहम प्रश्न हो। 2062-63 को महान भनिएको जनआन्दोलन र त्यसको उपलब्धि अनुरूप प्राप्त नयाँ परिवर्तन र तिनको स्थायित्वमा के असर पर्छ? आज हामी यिनै विषयमा बहस गर्छौं। आजको अन्तरसंवादमा हामीसँग हुनुहुन्छ त्रिभुवन विश्वविद्यालय राजनीति शास्त्रका प्राध्यापक कृष्ण पोखरेल। पोखरेल सर यतिखेर सम्पर्कमा आइसक्नु भएको छ। पोखरेल सर,
हेलो, हजुर,
यहाँलाई रेडियो नेपालमा हार्दिक स्वागत छ।
धन्यवाद, नमस्कार।
लामो समयदेखि हामीले स्थायित्व र स्थिरताको अपेक्षा गरेका थियौं र भन्ने गरेका थियौं। 2007 पछिका कुनै पनि सरकारले पूर्ण अवधि काम गरेन, दुई तिहाईको हाराहारी रहेको यो सरकारले स्थायित्व पनि दिन्छ, समृद्धि पनि दिन्छ र अब नयाँ ढंगले मुलुक अघि बढ्छ भनेका थियौं। त्यो पनि बीचमै अप्ठ्यारोमा पर्यो। अब यो चाहिँ के हो? राजनीति शास्त्रको प्राध्यापक हुनुहुन्छ, लामो समय राजनीति शास्त्रको व्याख्या र विश्लेषण गर्नुभएको छ, दीक्षित गर्नुभएको छ धेरै मान्छेलाई। यो हाम्रो नियत हो कि नियति?
होइन, पहिलो कुरो त के बुझौँ हामी भनेदेखि, हामीले जस्तो खालको यो संविधानमा निर्वाचन पद्धति अप्नाएका छौँ त्यसले दिने परिणाम भनेको प्राय सधैँ त्रिशंकु संसद हो। अब एक हिसाबले भन्ने हो भने नागफनी रोपेर सुन्तला फल्छ भन्ने अपेक्षा गर्नु नै गलत हो। भएको के छ भनेदेखि, जब हामीले प्रत्यक्ष निर्वाचन, जसलाई प्रत्यक्ष निर्वाचन एकातिर र अर्कोतिर समानुपातिक सँगै राखेका छौँ, त्यसले दिने भनेको चाहिँ प्राय भनेको मैले यो चाहिँ यो एउटा खण्डित जनादेश नै आउँछ। यो यसपटक भनौँ, यो पहिलो निर्वाचनमा, यो नयाँ संविधान पछिको पहिलो निर्वाचनमा जे परिणाम आएको थियो त्यो भूतो न भविष्यतिको थियो। अब त्यो चाहिँ अब के भयो, अब के भयो भन्ने र अब के हुन्छ भन्ने, यसको दुईटा पाटो छ। अब के भयो भन्दाखेरि, यो सरकार बनाउनु र चलाउनु भनेको दुईटा फरक कुरा रहेछ। सरकार बनाउन त प्राविधिक कुरा हो, तपाईँसँग बहुमत छ, तपाईँले सरकार बनाउनुहुन्छ। चलाउने भनेको चाहिँ त्यहाँनिर चाहिँ राज्य कौशलको आवश्यकता पर्छ। त्यो कौशल जसको हातमा त्यो नेतृत्व गयो, प्रधानमन्त्री केपी ओलीले त्यो कौशल देखाउन सक्नु भएन। अब उहाँ जुन पार्टीको अध्यक्ष हुनुहुन्थ्यो, कम्युनिस्ट पार्टी, त्यो एसियाकै तेस्रो ठूलो कम्युनिस्ट पार्टी थियो र दक्षिण एसियाको त पहिलो ठूलो कम्युनिस्ट पार्टी हो। त्यत्रो ठूलो कम्युनिस्ट पार्टीको उहाँ अध्यक्ष हुनुहुन्थ्यो र दुई तिहाई नजिकको, तपाईँले नै अघि भन्नुभयो, त्यति बहुमतको उहाँ प्रधानमन्त्री, प्रचण्ड बहुमत, जो असुविधाजनक पनि होइन, प्रचण्ड बहुमतको उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो। तर अब उहाँकै कार्यशैली, शासनशैली, उहाँकै अहम, उहाँकै कारणले गर्दाखेरि त्यो बहुमत त गयो गयो, पार्टी एकता त गयो गयो, हुँदाहुँदै अहिलेको स्थिति के आयो भने, उहाँकै पार्टीका कुनै औरे बाउरे होइनन्, नाउँ चलेकै लामो समय पार्टीको नेतृत्व गरेकै नेताहरूको नेतृत्वमा 28 जनाले सदन बहिष्कार गर्ने अवस्था आयो। भनेपछि यसले के देखाउँछ भने, गलत नेतृत्वको हातमा सत्ता गयो भने जतिसुकै सुविधाजनक बहुमत भए पनि, जतिसुकै राम्रो परिपाटी हामीले अप्नाउन खोजे पनि, परिणाम हिजो जे आयो
पोखरेल सर, यहीँनेरि प्रधानमन्त्री नियुक्त हुनुभएको दिनदेखि नै उहाँलाई कर्नरमा पार्न थालियो र अप्ठ्यारोमा पार्न थालियो, असहज वातावरण सृजना गरियो पनि भनिएको छ नि।
होइन हेर्नुहोस्, अब राजनीति गर्ने भनेको यो केक वाक त होइन नि, त्यो त जहिले पनि तलवारको धारमै हिँड्ने हो, त्यहीँनिर त खुबी चाहिन्छ त। आफ्नै पार्टीका नेताहरूलाई व्यवस्थापन गर्न नसकेको कारणले यो उत्पन्न भएको चाहिँ हामी कहाँ अगाडिदेखि नै हेर्नुहोस्, जहिले पनि आठ सालदेखिकै इतिहास हेर्नुहुन्छ भने पार्टी र सरकारको बीचको सम्बन्धलाई प्रधानमन्त्रीले व्यवस्थापन गर्न नसकेको कारणले पटक पटक सङ्कट आएको छ। त यो सङ्कट पनि उहाँ त स्वयं पार्टीको अध्यक्ष पनि हुनुहुन्थ्यो, उहाँले व्यवस्थापन गर्न नसकेको, र फेरि एक प्रकारले हेर्नुहोस् उहाँलाई फ्री ह्यान्ड दियो पार्टीले सरकार बनाउन, कुनै दबाब दिएन, दुई वर्षसम्म त निष्कण्टक ढङ्गले उहाँले शासन गर्नुभयो। तर त्यो शासन गर्दाखेरि जुन पार्टीका अपेक्षाहरू छन्, पार्टीका नीतिहरू जुन छन् र पार्टी नेताहरूका जुन अपेक्षाहरू छन् त्यसलाई उहाँले व्यवस्थापन गर्न सक्नु भएन। उहाँ एउटा सफल गुट सञ्चालक चाहिँ हुनुहुँदो रहेछ, पार्टी सञ्चालकको रूपमा चाहिँ उहाँ सफल हुनुहुँदो रहेछ।
तर पोखरेल सर, यो व्यक्ति विशेषसँग मात्रै केन्द्रित हुनुभन्दा पनि हाम्रो परम्परामा हामीले देखेको चाहिँ पार्टी र सरकार बीचको सन्तुलन नहुनुको पछाडि हाम्रो अभ्यासमा कमजोरी छ कि वा के कारण छ? यो वर्तमान प्रधानमन्त्रीज्यूसँग पनि मात्रै पनि रहेन, तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा पनि देखिएको थियो, 15 सालमा त्यस्तै भयो, 7 सालमा पनि कहाँबाट फुत्त फेरि मातृका प्रसाद प्रधानमन्त्री हुन आउनुभयो। यो प्रक्रिया निरन्तर हुनुको पछाडि राजनीतिक सिद्धान्तका हिसाबले यो पार्टी र सरकार बीचको सन्तुलनमा कहाँनिर खाडल रहेछ?
होइन, यो चाहिँ यसो छ, हामी कहाँको अभ्यासमा जस्तो अब सामान्यतया हेर्नुहोस्, यो पोलिटिकल पार्टीलाई राजनीति शास्त्रको सिद्धान्तले के भन्छ भनेदेखि यो राजनीतिक आधुनिकीकरणको निशानी हो भन्छ। जसरी उद्योग धन्दा कल कारखानालाई आर्थिक आधुनिकीकरणको निशानी भनिन्छ, त्यसै गरिकन पार्टी भनेको आधुनिक राजनीतिक आधुनिकीकरण, जसमा तपाईँ हेर्नुहोस् जाति धर्म सम्प्रदाय भाषाको घेराभन्दा माथि उठेर एउटा विचार सिद्धान्त कार्यक्रममा हुनु, अब मुलुकको विभिन्न भागका मान्छेहरू जोडिन्छन् एउटा संस्थामा, त्यो एउटा परम्परागत समाजमा त्यसरी त्यति माथि उठेर जोडिने संस्था निर्माण भनेको त सोझै के हो भने आधुनिकीकरणको निशानी हो। त्यो पार्टी सञ्चालन गर्ने कुरामा चाहिँ त्यो सबैलाई मिलाएर लिएर जाने नेतृत्व कौशल, जुन अघि मैले भने राज्य कौशल नेतृत्व कौशल त्यहीँ आउँछ। हामी कहाँ जहिले पनि के भयो भने त्यो राजनीतिक नेताहरूको आकांक्षा व्यवस्थापन, उनीहरूको हित व्यवस्थापन गर्ने कुरामा राजनीतिक नेतृत्व ए जो सरकारमा गयो ऊ चुकेको देखिन्छ। कहीँ न कहीँ सरकारमा गइसकेपछि पार्टीलाई चाहिँ भर्याङ ठान्ने, अब जुन पार्टीका कारणले ऊ सरकारमा गएको छ त्यो पार्टीलाई भर्याङ ठान्ने र त्यो पार्टीलाई बिर्सिने, त्यो पार्टीमा भएका अरूलाई बिर्सिएर अगाडि बढ्न खोज्दाखेरि अब कुनै पनि बेला दुर्घटना हुन सक्ने यो अवस्था जहिले पनि देखिएको छ। अब यो एक प्रकारले हेर्नुहुन्छ भने विकासशील मुलुकहरूमा जुन राजनीतिक संस्कार जुन ढङ्गले विकास हुनुपर्ने हो त्यो भइ नसकेको कारण पनि हुनसक्छ। अब यस खालको सरकारमा गइसकेपछि पार्टी विभाजन भएको अवस्था, भारत जस्तो लामो समयसम्म लोकतन्त्रको संसदीय लोकतन्त्रको अभ्यास गरेको मुलुकमा पनि त्यो अवस्था पटक पटक आयो, अब सिक्दै जाने हो। फेरि अघि जुन मैले भने हामी कहाँ निर्वाचन पद्धति जुन ढङ्गको बनाइएको छ त्यसले त्रिशङ्कु संसद दिन्छ, र फेरि हामीले एउटा के गलत न्यारेटिभ बनायौँ भनेदेखि अब स्थिरताले नै विकास दिन्छ भन्ने न्यारेटिभ पनि गलत। किन हो भने पञ्चायत कालमा त जम्मा दुईटा राजाले शासन गरे नि, पञ्चायत त राजतन्त्रात्मक पुरै राजाको नेतृत्वमा चलेको शासन थियो, त्यो पञ्चायतमा त जम्मा दुईटा राजाले शासन गरे 30 वर्षसम्म, खोइ त विकास। त्यसैले त्यो स्थायित्वले स्वतः डेलिभर गर्छ भन्ने कुरा पनि एउटा गलत कुरा हो। तर अब कुरा के छ भने स्थायित्व एउटा प्यारामिटर हो, त्यसले मदत गर्छ, तर अब हामी कहाँको समस्या कहाँ हो भनेदेखि स्थायित्व फेरि खोज्नुपर्ने नीतिमा हो, कार्यक्रममा स्थायित्व खोज्ने हो। व्यक्ति बदलिएर पनि नीति र कार्यक्रममा स्थायित्व भयो भनेदेखि धेरै ठुलो फरक पर्दैन। अहिले हामी जुन बिन्दुमा आइपुगेका छौँ, हाम्रो जुन निर्वाचन पद्धति जो पटक पटक म भन्दैछु त्यसले हामीलाई के कुरातिर इसारा गर्छ भने, हामीले एउटा गठबन्धन संस्कृति नेपालको राजनीतिमा त्यो विकास गर्न जरुरी छ। जबसम्म हामीले राजनीतिक दलहरूको बीचमा गठबन्धन संस्कृति विकास गर्न सक्दैनौ तबसम्म स्थिर सरकार बन्दैन। अब अहिले पनि जुन प्रधानमन्त्रीले पटक पटक भन्नुभयो, संसद भङ्ग गर्दा पनि दुई तिहाई बहुमत ल्याएर आएर म स्थायित्व दिन्छु, त फेरि त्यहाँ पनि त विग्रह हुन्छ दुई तिहाई आयो सपोज। तर अब एउटा कुरा त के भने, दुई तिहाई आउने आधार पनि किन छैन भने, आजसम्मको अनुभवले के देखाएको छ भने, कुनै पनि विभाजित पार्टीले साधारण बहुमत पनि ल्याएको छैन। 51 सालमा गिरिजाप्रसाद कोइरालाले पनि दुई तिहाई बहुमत खोज्नुभयो, आएन, हार्नुभयो उहाँ। 56 सालमा एमाले विभाजित भयो, हार्यो एमाले। त्यसै गरी 70 सालमा माओवादी विभाजित भयो, हार्यो माओवादी। त्यसैले विभाजित पार्टीले दुई तिहाई बहुमत ल्याउँछ भन्ने कुरा चाहिँ मृगमरीचिका हो।
सर, जस्तो यहाँ जस्तो विशिष्ट विद्वान राजनीति शास्त्रका प्राध्यापकसँग एउटा मलाई सुन्न मन लागेको कुरा, जस्तो 28 सांसदहरू अनुपस्थित रहनुभयो पार्टीकै, उहाँहरूसँग आफ्नो संसदीय दलमा फेस गर्ने ठाउँ प्रशस्त थियो, असहमतिहरू राखेर अधिवेशनमा आफूले पार्टी नै आफ्नो नेतृत्वमा ल्याउने सम्भावना पनि थियो, उहाँहरूले को यो आलो काँचोपन हो कि स्वार्थ हो कि असहिष्णुता हो कि वा स्वाभाविक हो कि, त्यो त्यो पक्षलाई चाहिँ कसरी हेर्नुहुन्छ?
अब एमालेको विकासको प्रक्रियामा हेर्दा म के देख्छु भने, एमालेका जतिजना अब प्रायः जुन नाउँ चलेका नेताहरू हुन्छ उहाँहरू दावली हुनुहुन्छ, समवयी जस्तै हुनुहुन्छ, झण्डै झण्डै लामो समयसम्म सँगै काम गरेको हुनुहुन्छ, एक अर्काको सबल पक्ष पनि थाहा छ, कमजोर पक्ष पनि थाहा छ। अब विगत केही वर्षदेखि जस्तो जुन बेलादेखि अहिलेको प्रधानमन्त्री संसदीय दलको नेता हुनुभयो, त्यो बिन्दुदेखि आजसम्मको इतिहास हेर्ने हो भने के देखिन्छ भने, उहाँले ती शीर्ष तहका नेताहरूमध्ये एक अर्काको कमजोरीलाई एक अर्काका विरुद्ध प्रयोग गर्दै उहाँ राजनीतिको शिखरमा पुग्नुभयो। सामान्यतया पार्टीहरूमा जुन दलको अध्यक्ष हुन्छ संसदीय दलको नेता पनि उही हुन्छ, उहाँले झलनाथ खनाल अध्यक्ष हुँदाहुँदै संसदीय दलको नेता उहाँ हुनुभयो, हुँदाखेरि उहाँले अब कसको महत्वाकांक्षालाई उपयोग गर्नुभयो भने वामदेव गौतमजीको महत्वाकांक्षालाई उपयोग गर्नुभयो। त्यसै गरिकन अध्यक्ष हुनका लागि पार्टी महाधिवेशनमा उहाँले झलनाथ खनालको के अरे राष्ट्रपति हुने महत्वाकांक्षालाई उपयोग गर्नुभयो। यसरी एक अर्कालाई उपयोग गरेर जति अगाडि बढ्दै जानुभयो त्यसले त्यो पार्टीभित्र बाँकी रहेका नेताहरूमा उहाँ पछिका नेताहरूमा एक प्रकारले उहाँप्रतिको अविश्वास चुलिँदै गयो। चुलिँदै गएको अवस्थामा अनि यो 3 वर्षको दौरानमा उहाँले सरकार सञ्चालन गर्दा उहाँले जुन ढङ्गले उहाँहरूलाई अवहेलित तिरस्कृत गर्दै जानुभयो, त्यो माओवादीसँगको एकीकरणले एक प्रकारले के गर्यो भने, एमालेका झलनाथ खनाल माधव नेपाल पक्षलाई एक प्रकारले एउटा सम्बल दियो। सम्बल के दियो भने, अब उनीहरूसँग अर्को एउटा माओवादी शक्ति प्रचण्ड पनि त्यहाँ जोडिएपछि त्यो कुरा हिजो जस्तो सजिलो ओलीजीलाई भएन, एकअर्कालाई कमजोरीलाई उपयोग गर्दै अगाडि बढ्न सजिलो भएन। हो, त्यसले गर्दा अब हेर्नुहोस्, एमाले र माओवादी मिलेर अगाडि बढेको अवस्थामा पनि जब पार्टीभित्र अन्तर्विरोध सिर्जना भयो, त्यो अन्तर्विरोध एमाले एकातिर माओवादी एकातिर भएर हुनुपर्ने हो नि त, त्यो भएन। भयो के भने, एमालेका पनि हिजोको जुन एमाले भित्रको गुटबन्दी थियो, जुन अन्तर्विरोध थियो, त्यो सर्लक्क यो पार्टी एकीकरणमा पनि एक ठाउँ आयो। आएर अनि त्यो गुटबन्दीमा जब माओवादीको पनि तागत त्यहाँ जोडियो, त्यो बलियो भएर आयो। यो त अहिलेको अवस्था जुन सिर्जना भएको छ यतिखेर, यो त निर्वाचन आयोगको नालाकीपनले गर्दा यो सिर्जना भएको हो। होइन भनेदेखि हिजो नेकपालाई एक त दर्ता गर्दैखेरि जे गर्यो त्यसले त्यहाँ नालायकी थियो, त्यो दर्ता भइसकेको नाउँमा अर्को पार्टी दिन हुँदैन थियो। दोस्रो, जतिखेर त्यो पार्टी विभाजनको नेकपा विभाजनको बिन्दुमा थियो, जोसँग बहुमत थियो उसलाई आधिकारिक पार्टी दिन उसले दिनु पर्थ्यो, तर त्यहाँनिर ऊ सेटिङको शिकार भयो, जसले गर्दाखेरि ऊ चुप लागेर बसिदियो, ऊ केही नगरिकन बसिदियो, उसको नालायकीपनको शिकार चाहिँ के भयो फेरि भनेदेखि यतातिर आएर सर्वोच्च अदालत चाहिँ प्रोएक्टिभ हुने नाउँमा नमागिएको माग पनि उसले पूरा गर्यो, जसले आफ्नो पार्टीको नाउँ मागेको थियो उसलाई नाउँ दिएर तिमी अर्को नाउँ ल्याऊ भन्न सक्थ्यौ, उसले पार्टीलाई नै विभाजन गरेर जेठ दुईको अवस्थामा पुर्याइदियो। अब यी धेरै कुराहरू योसँग
सरले अहिले दुईटा महत्वपूर्ण शब्द प्रयोग गर्नुभएको थियो, के भयो एउटा पाटो हो र के हुन्छ अर्को पाटो हो भन्नुभएको थियो, के भयोमा हामीले छलफल गर्यौं, अब के हुन्छ,
अब के हुन्छ भन्ने कुरा हेर्नुहोस्। अब अहिलेको अवस्था भनेको त अन्ततः त्यो अङ्कगणितीय खेलमै जान्छ, अब यो तत्कालको लागि यो जाने भनेको अङ्कगणितीय खेलमै हो, र अहिले पनि त्यो माधव नेपाल पक्षले जुन कदम चाल्नु भएको छ त्यसको तार्किक परिणतिमा त्यो पुग्या छैन। उहाँहरूले अहिले गरेको कुरा के हो भनेदेखि एउटा वार्निङ बेल दिएको हो केपी ओलीलाई, उहाँको प्रधानमन्त्री पार्टी अध्यक्षलाई वार्निङ बेल के हो भने हामी यसो पनि गर्न सक्छौँ भन्ने ठाउँमा उहाँहरू पुग्नु भएको छ। अब त्यसको तार्किक परिणति त्यसले जुन परिणाम दिने हो त्यो परिणामको चाहिँ आवश्यकता के छ भनेदेखि अब प्रतिपक्षहरू एक ठाउँ भएर बनाउन खोजेको सरकारसम्म त्यसको चाहिँ लजिकल कन्सिक्वेन्स चाहिँ त्यहाँ पुग्नुपर्छ। त्यसैले मलाई के लाग्छ भने यदि अहिले पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली चेत्नु भएन भनेदेखि माधव नेपाल पक्ष जो 28 जनाले अहिले संसद बहिष्कार गरे बाहिर निस्के उनीहरू अन्ततः जाने भनेको राजीनामाकै बाटोमा उनीहरू जान सक्छन्।
पोखरेल सर जस्तो यो सधैँभरि लाग्ने गरेको माधव नेपाल समूह जो 28 जना हिजो अनुपस्थित हुनुभयो उहाँहरूमाथि लाग्ने गरेको आरोप चाहिँ उहाँहरूलाई विपक्षीहरूले खेलाए, तत्कालीन नेकपाको अध्यक्ष प्रचण्ड अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कंग्रेस वा अरू दलहरूले एमालेभित्र खेले र माधव नेपालहरूलाई उपयोग वा दुरुपयोग गरे भन्ने आरोपमा केही सत्यता छ कि छैन?
अब हेर्नुहोस् पहिलो कुरो त के हो भने जुन तहको नेता उहाँ हुनुहुन्छ त्यति लामो समयसम्म पार्टीको अध्यक्ष हुनुभयो के महासचिव हुनुभयो र साथसाथै जसले त्यो एमाले निर्माण गर्यो, फेरि एमाले निर्माणको त अहम ठाउँमा भनेको त हिजोको एमालेको बिउ भनेको त माले हो, त्यो माले बनाउँदाखेरि बरु केपी ओली जेलमै हुनुहुन्थ्यो, माले बनाएकै माधव नेपालले हो र त्यही माले गएर 48 सालमा एमाले भएको हो। जसले त्यो पार्टी बनायो त्यो पार्टीप्रति उसलाई माया हुँदैन, त्यो अरूले खेलाएर खेलिन्छ, त्यो तहको नेता कोही आलो काँचो नेता पो अरूले खेलाएर खेलिन्छ त, माधव नेपाल झलनाथ खनाल जस्ता खारिएका नेताहरू अरू कुनै पार्टीले खेलाएर अरू कुनै नेताले खेलाएर खेलिने फकाएर फकिने फुल्याएर फुलिने हैसियत गर्ने तहको नेता हो र उहाँहरू, त्यो त अब के हो भन्दाखेरि आफ्नो आर्गुमेन्टलाई उचित ठहराउनका लागि लगाइने फत्तुरहरू मात्रै हुन्, हेर्नुहोस् किनभने उहाँहरूले के देख्नु भएको छ भने यो ढङ्गले अगाडि बढेर एमालेको हित हुँदैन भन्ने कुराहरू उहाँहरूले बुझ्नुभएको छ। अघि नै मैले बताएँ नि कुन बिन्दुबाट पुगेर अहिलेको प्रधानमन्त्री कति तल आउनुभयो, योभन्दा ठुलो पतन के हुन्छ त, सांख्यिक हिसाबले हेर्ने हो भने एउटै के अरे संसदको कार्यकालमा 2/3 नजिकको बहुमतको अवस्थाबाट कुनै पार्टीको कुनै नेता अब विश्वासको मत पनि पाउन नसक्ने तहसम्म अब डिजेनरेट भएर जान्छ भनेदेखि योभन्दा ठुलो पतन के हुन्छ? अनि
नयाँ सरकार गठनमा पनि विपक्षीहरूलाई माधव नेपालको साथ कुनै न कुनै रूपमा साथ रहन सक्छ?
अब यो अब पनि भनेको तपाईँले
हजुर
होइन, मैले त अघि नै भने नि उहाँहरूले जुन कदम चाल्नु भएको हो त्यो कदम त केपी ओलीको लागि यो अन्तिम वार्निङ बेल हो, अहिले पनि सम्हालिनुहोस् भन्ने। आखिर उहाँले गर्नु के भयो त, एउटा कुरा यसरी हेर्नुहोस् है त, जब उसले सर्वोच्च अदालतले दुईटा पार्टीलाई अलग अलग बनाइदियो, एमालेमा त केपी ओलीको त प्रचण्ड बहुमत छँदै थियो, प्रचण्ड बहुमत भएको अवस्थामा उहाँले पार्टीका सबै नेता केन्द्रीय कमिटीका सबैलाई भेला गरेर अहिले जे निर्णय गर्नुभएको छ त्यही निर्णय गर्न सक्नुहुन्थ्यो नि उहाँले।
हजुर, जस्तो पोखरेल सर, तपाईँसँग तपाईँलाई त यो प्रश्न तपाईँसँगै त नजोडिएला, तपाईँ जस्तो विद्वान राजनीति शास्त्रका विज्ञ हुनुहुन्छ, विद्वान प्राध्यापक हुनुहुन्छ, तर नेपालको एउटा नेपाली मानसिकता के छ भने सत्तारोहण हुँदै गएपछि ज्यादा प्रशंसा गर्ने अनि अलिक कमजोर हुँदै गएपछि प्रहार गर्ने नेपाली मनोविज्ञान पनि छ। कतै अब त्यो मनोविज्ञान हावी भएर प्रधानमन्त्रीमाथि आक्षेप लगाउने खालको प्रक्रिया शुरू हुनु खोजे पो हो कि हाम्रो मनोविज्ञानमै कहीँ खराबी छ कि?
होइन होइन, हेर्नुहोस्, अब अहिलेको एउटा म त के देख्छु भनेदेखि नेपालमा हेर्नुहोस्, खास गरिकन बौद्धिक समूहमा त्यो एक किसिमले क्रिटिकल भ्यू राख्ने कल्चर ह्रास हुँदै गइराखेको अवस्था देख्छु म। हामी कहाँ के देख्छु भने नेताहरू प्रशंसा रुचाउने, बुद्धिजीवीहरू अवसर रुचाउने, त्यसले गर्दा एउटा अपवित्र गठबन्धन बन्छ। त्यो अपवित्र गठबन्धन अहिले पनि हेर्नुभयो भने प्रधानमन्त्रीलाई वाह वाह गर्ने बुद्धिजीवीहरूको ठूलो संख्या भेट्नुहुन्छ। ती एक प्रकारले के हुन् भनेदेखि तिनले त्यो वास्तवमा जुन एउटा क्रिटिकल भ्यू राखेर र फेरि नेतृत्वमा पनि के हुन्छ भनेदेखि त्यो क्रिटिकल भ्यू सुन्ने त्यो छाती चाहियो, त्यो ब्रड विशाल छाती चाहियो। नेताहरूमा पनि के हुन्छ भने कुखुरे छाती छ अब, अनि अब हुनुपर्ने चाहिँ सिंहको जत्रो छाती हुनुपर्ने, तर छ के भने कुखुरे छाती, जो के भने आफ्नो विरुद्धमा अलिकति पनि क्रिटिकल कुरा सुन्न चाहँदैन। त्यो हिसाबले बुद्धिजीवीहरू त अब अहिले पनि आश गरेर बसेका होलान्, तर अब मेरा बारेमा भन्नुहुन्छ भने मैले त आफूले जहिले पनि जे आफूलाई सत्य लागेको छ मैले आफ्नो काँधलाई अरू कसैलाई आफ्नो काँधमा बन्दुक राखेर पड्काउन दिएको छैन। आजसम्म मैले जे गरेको छु आफ्नो ब्रह्मले जे देखेको छ त्यही हो। म अहिले यो सरकारका विरुद्धमा अहिले मात्रै होइन, यो बन्ने बेलामा यो बन्ने कुराको सबैभन्दा ठुलो प्रशंसक मै थिएँ। यो एकदम ठुलो ऐतिहासिक काम यो दुईटा केपी ओली र प्रचण्डले गरे हो भन्ने थिएँ। तर काम गर्दै जाँदाको बिचमा जब त्यो देखिन थाल्यो त्यहीँदेखि म यो भएन भनेर यो यसका विरुद्धमा लेख्दै बोल्दै आइरहेको मान्छे
हौ। सर, म अहिले अन्त अन्तमा छु, एउटा सुरुकै प्रश्नमा यहाँले भन्नुभएको थियो हाम्रो निर्वाचन प्रणालीमै पनि केही खराबी छ, त्यस कारणले यो कहिले कहीँ झुकेर नभुत्यो नभविष्यति अद्भुत बहुमत आयो भने पनि त्यो आउने सम्भावना छैन भनेर अलिकति संविधानतिर पनि संकेत गर्नुभएको थियो। त्यो निर्वाचन प्रणालीलाई त हामीले लोकतान्त्रिक भनेर भनेका छौँ, लोकतन्त्रको सुन्दरता समावेशी भनेर भनेका छौँ, त्यो खराबी हो कि त्यो खराबी?
अनि त्यसलाई मैले खराबी भन्ने अर्थमा भनेको होइन, हामीले त्यो समावेशी जुन अब समानुपातिक राखेको हुनाले त संसद धेरै हदसम्म समावेशी भएको छ। मैले भन्न खोजेको कुरा के हो भने त्यो जुन हामीले निर्वाचन पद्धति अपनाएका छौँ त्यो अपनाएर हामी चाहिँ एकदम सुविधाजनक बहुमत कुनै पार्टीले पाउँछ भन्ने परिणाम हामी खोज्छौँ भनेदेखि त्यो गलत हो। हामी कहाँ चाहिँ जुन किसिमको निर्वाचन पद्धति हामीले अपनाएको छौँ त्यसले हाम्रो राजनीतिक नेतृत्वलाई के कुराको चाहिँ एउटा सबक सिकाइरहेको छ भने तपाईँहरूले गठबन्धन संस्कृति विकास गर्नुहोस्। राजनीतिक दलहरूको बीचमा निर्वाचन अघि गठबन्धन वा निर्वाचन पछि गठबन्धन बनाएर जाने, जस्तो भारतमा हेर्नुहोस् न, भारतमा एउटा समय यस्तो आयो कुनै पार्टीको पनि बहुमत नआउने अवस्था आयो, तर त्यहाँ के भयो बिस्तारै एउटा युपिए बनायो कङ्ग्रेसले, उता बिजेपीले एनडिए बनायो, अनि एउटा गठबन्धन बनाएर अब अहिले वर्षौँ वर्ष सरकार बनेपछि 5 वर्ष आरामले टिक्छ हो। हामी कहाँ पनि जबसम्म राजनीतिक नेताहरूले पार्टीहरूले त्यो गठबन्धन संस्कृतिको विकास गर्दैनन् तबसम्म यो निर्वाचन पद्धतिले त्रिशङ्कु संसद दिइरहन्छ नै र सरकार पनि आयाराम गयारामहरूको बन्ने अवस्था आउँछ हो। यो अवस्थाबाट पार पाउनका लागि एउटै उपाय के हो भनेदेखि गठबन्धन संस्कार, आखिर त गर्दै जाँदा सिक्दै जाने कुरा हो, गठबन्धन संस्कृति विकसित भयो भनेदेखि त्यसले चाहिँ के गर्छ भनेदेखि स्थिर सरकार दिन्छ, नीतिगत स्थिरता आउँछ, अनि त्यसले डेभलपमेन्ट डेलिभर गर्छ, विकासको प्रवाह गर्छ।
अब अन्तमा अलिकति थोरै समय बाँकी छ, अब हाम्रो लोकतान्त्रिक भविष्य कस्तो रहन्छ?
अनि भविष्य त अब यसो चाहिँ हेर्नुहोस्, लड्दै सिक्दै जाने हो। अब एउटा कुनै राम्रो बाटोमा हिँड्दाखेरि त्यो बाटो एकदम काँडा रहित हुन्छ भन्ने त होइन, तर त्यस्ता खालका अवरोध बाधा आउँछन्, त्यसबाट सिकेर त्यही गल्ती पुनः नदोहोऱ्याएर अगाडि बढ्नुको हामीसँग विकल्प छैन। लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र नै हो।
हजुर, समय उपलब्ध गराइदिनु भयो प्राध्यापक कृष्ण पोखरेल सरलाई धेरै धेरै धन्यवाद।
मलाई पनि आफ्नो मन खोलेर आफ्नो विचार राख्ने अवसर दिनुभयो, त्यसको लागि यहाँलाई धन्यवाद।
आजको अन्तर सम्वादमा हामीले प्राध्यापक कृष्ण पोखरेलसँग सम्वाद गर्यौं। उहाँ त्रिभुवन विश्वविद्यालयको राजनीति शास्त्रका प्राध्यापक हुनुहुन्छ र लेख्दै पढ्दै व्याख्या र विश्लेषण गर्दै आउनुभएको छ। आज चाहिँ हाम्रो लोकतान्त्रिक भविष्य कस्तो रहला र हाम्रो स्थिरता र स्थायित्वको प्रक्रिया कसरी अघि बढ़ला, अब के हुन्छ, यिनै विषयहरूसँग केन्द्रित रहेर आज हामीले सम्वाद गर्यौं। यही सम्वादका साथ आजको कार्यक्रम अन्तर सम्वाद यहीँ सकिन्छ। मेरा प्राविधिक साथी राजु थापा र मनोहर राज लम्साल विदा माग्छौं र सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।